अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथमा
टिभी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र सावित्री गिरीको हार्दिक स्वागत छ। पश्चिम डायरीमा आज हामीसँग छन्, कस्तो रह्यो व्यवस्थापिका संसदको कार्यकाल?
नेपालको राजनीतिक प्रक्रिया र संवैधानिक प्रणालीलाई एउटा चरणबाट अर्को चरणमा पुर्यायो र जे संक्रमण काल थियो त्यो संक्रमण काललाई पनि एक प्रकारले सम्बोधन गर्यो। गर्व गर्न लायकको मूल्याङ्कन गर्न लायकको पक्ष हो।
संविधान निर्माण तथा कार्यान्वयनमा सांसदको भूमिका बारे नागरिक आवाज।
संसदहरूको भूमिका त म खासै केही देखिनँ, किनभने पछि म स्वार्थ अनुसारको चाहिँ निर्णय गर्ने र अनि त्यसै सभासदहरूलाई फड्के किनारको साथी मात्रै राख्ने काम भएको छ।
सबैभन्दा पहिले मुख्य खबरका शीर्षकहरू।
मन्त्री परिषद विस्तारले निर्वाचनलाई असर नगर्ने निर्वाचन आयोगको भनाई। व्यवस्थापिका संसदको समय अवधि राति 12 बजेबाट सकिँदै।
खुला सिमानाका कारण बाँकेमा स्वच्छ दूध बिक्री वितरणमा समस्या। मापदण्ड अनुसार व्यवसाय सञ्चालनको व्यवस्था मिलाउन विक्रेताको माग।
काम अनुसारको ज्याला नपाएपछि कालीकोटमा आरएन पेसा हराउँदै। जाजरको डोल्पा सटेक खण्डको बैरी तालमा पुल निर्माण नहुँदा समस्या।
र निर्वाचनमा पत्रकार आचार संहिता बारे नेपालगञ्जमा अन्तर्क्रिया सम्पन्न। कैलालीमा 1000 एचआईभी विरुद्धको औषधि खाँदै।
तिसा ज्वेल्स प्रालीको तर्फबाट यहाँहरू समक्ष विजया दशमी तिहार तथा छठको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। साथै यस शुभ अवसरको उपलक्ष्यमा यही भाद्र 19 गतेदेखि कार्तिक 15 गते सम्मका लागि तिसाको हरेक 1 लाख र 100 भन्दा माथिका हिराको गर गहनाको खरिदमा सुनको सिक्का र गहना उपहार पाउनुहुने जानकारी गराउँदछौ।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जीत ज्वेलर्समा पनि सम्पर्क नम्बर 081-523-128।
पश्चिम डायरीमा अब पूरा खबर। निर्वाचन आयोगले मन्त्री परिषद विस्तारका कारण निर्वाचनमा प्रतिकूल असर नपर्ने स्पष्ट पारेको छ। चुनावको पूर्व सन्ध्यामा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद विस्तार गरेपछि शपथ गराउने नगराउने निर्णय गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आयुक्तसँग परामर्श गर्नुभएको थियो। छलफलमा आयोगका पदाधिकारीहरूले शपथ राष्ट्रपतिको अधिकार क्षेत्रभित्रको विषय भएको बताएका छन्। भेटपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले आचार संहिता निर्वाचन स्वच्छ स्वतन्त्र रूपमा सम्पन्न गर्नका लागि भएको बताउनुभयो। यसअघि मन्त्री परिषद विस्तार गर्दा आयोगले आचार संहिता विपरीत भन्दै विरोध गरेको थियो।
यसैबीच व्यवस्थापिका संसदका 592 सांसदहरूको समय अवधि राति 12 बजेबाट सकिने भएको छ। निर्वाचन आयोगले भोलि समानुपातिकको बन्द सूची पेश गर्ने मिति तोकेकाले आज मध्यरातिदेखि रूपान्तरिक व्यवस्थापिका संसद विघटन हुने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिनुभयो। यसअघि कार्तिक 4 गते संसद विघटन हुने भनिएको थियो, तर संविधानले उम्मेद्वारी मनोनयनसँगै संसद भङ्ग हुने भनेकोले समानुपातिक उम्मेद्वारी मनोनयनलाई नै आधार बनाइएको छ। विक्रमसम्म 2070 मङ्सिर 4 भएको 601 सदस्यीय दोस्रो संविधान सभाले 2072 असोज 3 संविधान जारी गरेपछि व्यवस्थापिका संसदमा रूपान्तरण भएको हो। कस्तो रह्यो व्यवस्थापिका संसदको कार्यकालबारे विश्लेषकसँगको कुराकानी र नागरिक आवाज अहिले केही बेरमा सुनाउनेछौँ।
बाँकेमा खुल्ला बोर्डर भएका कारण भारततर्फबाट सहजै आयातित खुला दुधको गुणस्तरीयता जाँच नभई बिक्री वितरण भएको हुँदा निश्चित मापदण्ड बनाउनु पर्ने बाँकेका दुग्ध व्यवसायहरूले माग गरेका छन्। उनीहरूले बिना दर्ता मापदण्ड पुरा नगरी बजारमा खुला रूपमा बिक्री वितरण भइरहेको दुध र दुग्धजन्य पदार्थले अस्वस्थ प्रतिस्पर्धालाई बढावा दिन मद्दत पुर्याएको बताएका थिए। जिल्ला दुग्ध व्यवसाय सङ्घ बाँकेको 7 वार्षिक साधारण सभाका सहभागीहरूले मापदण्ड विपरीत जथाभावी खुला रूपमा बिक्री वितरण हुने गुणस्तरहीन दुग्धजन्य पदार्थ को बिक्री वितरणमा रोक लगाउनु पर्नेमा जोड दिएका थिए। कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले उपभोक्ताहरूले आफ्नो बानी सुधार गरेमा किसानहरूले शुद्ध दुध बेच्न बाध्य हुने बताउनुभयो।
मेरो सबभन्दा पहिला यहाँलाई चाहिँ अनुरोध के हो भने तपाईँहरूले कम्तीमा आफ्नो बानीमा सुधार गर्नु। म शुद्ध दुध खान्छु, हो पार्सलाइजेसन गरेकै दुध मात्रै खान्छु भन्नुहोस् न, किन हुन्न? हेर्नुहोस् त, जो व्यापारी छ ऊ बाध्य हुन्छ पार्सलाइजेसन गरेकै दुध चाहिँ उसले चाहिँ उत्पादन गर्न बिक्री गर्न बाध्य हुन्छ।
संघका अध्यक्ष बरुद्दिन अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका तिलक प्रसाद आचार्य, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतम र दुग्ध व्यवसायी प्रभात सिंह ठकुरी लगायतले बोल्नु भएको थियो।
पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश लेखक कञ्चनपुर आगामी केही वर्षभित्र ठूलो व्यापारिक नाकाका रूपमा विकास हुने बताउनु भएको छ। कञ्चनपुरको भीमदत्त नगरमा आज व्यापार तथा व्यवस्थापन शिक्षा सम्बन्धी शैक्षिक सम्मेलनको उद्घाटनपछि बोल्दै नेता लेखकले कञ्चनपुरबाट उत्तरको चीन र दक्षिणको भारतलाई यातायात र पूर्वाधार जोड्न सके केही वर्षभित्रै नाका का रूपमा विकास हुनेमा जोड दिनुभयो। ब्रिक्टन कलेजको आयोजनामा आजदेखि सुरु भएको शैक्षिक सम्मेलनमा महेन्द्रनगर र धनगढीका विभिन्न क्याम्पसका व्यवस्थापन संकायका विद्यार्थीको सहभागिता रहेको छ।
परदेश र प्रतिनिधि सभा निर्वाचनलाई दृष्टिगत गरी पत्रकार आचार संहिताको पालनाका विषयमा आज नेपालगञ्जमा अन्तर्क्रिया कार्यक्रम गरिएको छ। प्रेस काउन्सिल नेपालको सहकार्यमा नेपाल पत्रकार महासंघ बाँकेद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा काउन्सिलका सदस्य संगीता खड्काले पत्रकार आचार संहिता पालना नगर्दाको अवस्थामा ठूलो मूल्य चुकाउनुपर्ने स्थिति पनि आउन सक्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो। उहाँले काउन्सिलले आचार संहिता पालना भए नभएको अनुगमन समेत गर्ने बताउँदै पालना नगर्ने सञ्चार माध्यमलाई कारवाहीको दायरामा ल्याइनेछ भन्नुभयो। पत्रकार महासंघ बाँके शाखा अध्यक्ष ठाकुर सिंह थारूको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष नीरज गौतम, रुद्र सुवेदी, पत्रकार आलम खान, दुर्गा रोकाए, सकिल अहमद कादरी, कृष्ण खना लगायतले आचार संहिता पालना पूर्ण रूपमा गर्नुपर्नेमा जोड दिनुभएको थियो।
जाजरको डोल्पा सडक खण्डको बैरीताल चिसापानी बीचमा रहेको फेरी नदीमा पुल चार वर्षदेखि निर्माण हुन नसक्दा सर्वसाधारणलाई समस्या हुँदै आएको छ। दुवै किनारा अर्थात् चिसापानी बैरीतालमा पिल्लरको निर्माण समेत पूरा नहुँदा कामले गति लिन नसकेको हो। पिल्लर अधुरै छाडेको तीन वर्ष बितेका छन्। पुलको स्ल्याब लगायत अन्य कामको अत्तोपत्तो छैन। सडक विभाग र निर्माण कम्पनीको लापरवाहीले पुल निर्माण अलपत्र परेको स्थानीयवासीले बताएका छन्। आशिष निर्माण सेवा काठमाडौँले पुल निर्माणको जिम्मा लिएको थियो। निर्माण कम्पनीले बैरीताल पुल निर्माणका उपकरण तथा सामग्री अन्यत्रै लगेर काम स्थगित गरेको छ।
कैलाली जिल्लाको दुई ठाउँमा सञ्चालनमा रहेका एन्टी रेक्टो भाइरल थेरापी एआरटी सेन्टरबाट 1166 जनाले एचआइभी एड्स विरुद्धको औषधि सेवन गरिरहेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थ केयर फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चारकर्मीहरूका लागि गरिएको कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार थप 11 जनाले औषधि खानुपर्ने प्रक्रियामा रहेका छन्। संक्रमितमध्ये महिलाको संख्या बढी छ। औषधि खाइरहेका मध्ये 18 वर्ष मुनिका 137 बालबालिका रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका निरीक्षक महेश चन्दले जानकारी दिनुभयो। पश्चिम डायरीमा कस्तो रह्यो व्यवस्थापिका संसदको कार्यकाल?
नेपालको राजनीतिक प्रक्रिया र संवैधानिक प्रणालीलाई एउटा चरणबाट अर्को चरणमा पुर्यायो र जे संक्रमण काल थियो त्यो संक्रमण काललाई पनि एक प्रकारले सम्बोधन गर्यो। गर्व गर्न लायकको मूल्याङ्कन गर्न लायकको पक्ष हो।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
पार्टी त गर्ने तर कहाँ गर्ने?
चिन्तै नगर, गनापुरमा रहेको नमस्ते रेस्टुरेन्टमा गर्ने नि।
मलाई त त्यहाँको पिज्जा मोमो र थकाली खाना सेट खान मन छ।
हजुर, शान्त वातावरण अनि होहल्ला भन्दा टाढा छ। इन्डियन चाइनिज कन्टिनेन्टल सबै डिस पाइने, बच्चाहरूलाई आइसक्रिम चकलेट सहित खेल्ने पिङको पनि व्यवस्था भएको, पर्याप्त रूपमा पार्किङको सुविधा, लोकल कुखुरा हाँसको छैलाका साथै पार्टी हलको पनि सुविधा भएको। यति धेरै सुविधा भएपछि अरू किन रोज्ने? खाना र नास्ता लागि त विशेष ग्रामपुरमा रहेको नमस्ते रेस्टुरेन्ट नै। विस्तृत जानकारीका लागि सम्पर्क नम्बर 081-40-30-61। नमस्ते रेस्टुरेन्ट, ग्रामपुर 2 बाँके।
स्वाद यो मिठासको अब हुन्छ परिपूर्ण, टेस्ट अनि हेल्थ हुन्छ अब हर घरमा सम्पूर्ण। मिठो बानी खान्छन् सबै अब हरेक घर घरमा, छिटो छिटो पाक्छ खाना सधैँ।
प्रेस्टो प्रेसर कुकर
नेपालको एकमात्र नेपाल गुणस्तर चिन्ह प्राप्त प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन
हाम्रो चाहना सबैको चाहना गाउँ शहर जता ततै बलियो घरको कामना त्रिशक्ति सिमेन्टको आयो जमाना त्रिशक्ति सिमेन्टको आयो जमाना
जय बागेश्वरी सिमेन्ट्स प्राली गनापुर नेपालगञ्जको उत्कृष्ट उत्पादन असाधारण शक्ति सुरक्षित भविष्य
त्रिशक्ति सिमेन्टको आयो जमाना
यो कृष्ण सार FM
94 MHz कृष्ण सार जत्तिकै तेज
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ कृष्ण सार FM 94 MHz उत्पादन पश्चिम डायरी नेपालगञ्ज FM पनि एकसाथ सुन्न सकिन्छ अब बाँकी खबर रूपान्तरित व्यवस्थापिका संसदको कार्यकाल राति 12 बजे समाप्त हुँदैछ प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको मनोनयन भोलि हुने भएसँगै संवैधानिक व्यवस्था अनुसार कार्यकाल सकिएको हो दोस्रो संविधान सभाको पहिलो बैठक 2070 माघ 7 सुरु भएको थियो उक्त समय सीमा अनुसार संविधान सभाको कार्यकाल 4 वर्ष तोकिएको थियो तर संविधान सभाले करिब 18 महिनामा संविधान जारी गरेपछि संविधान सभा विघटन भई रूपान्तरित व्यवस्थापिका संसद कायम भएको थियो कस्तो रह्यो व्यवस्थापिका संसदको कार्यकाल कुराकानी गर्दै इतिहासविद तथा विश्लेषक सुरेन्द्र केसी
नेपालको राजनीतिक प्रक्रिया र संवैधानिक प्रणालीलाई एउटा चरणबाट अर्को चरणमा पुर्यायो र जे संक्रमण काल थियो त्यो संक्रमण काललाई पनि एक प्रकारले सम्बोधन गर्यो मैले लेख्दाखेरि वर्तमान संविधान सभाले हासिल गरेको यो चाहिँ उल्लेखनीय र गर्व गर्न लायकको मूल्याङ्कन गर्न लायकको पक्ष
अब यो सांसदहरूले संविधान निर्माण र संविधान कार्यान्वयनका क्रममा खेलिरहेको भूमिकालाई कसरी विश्लेषण गर्नुहुन्छ
त्यति विशिष्ट रहेन किनभने तिनीहरू मूलत चाहिँ 3 दल 4 दलका ठुला नेताहरूको रिमोट कन्ट्रोलमा चरे भन्ने आलोचना यिनीहरूको माथि बढी भयो अब अनेक किसिमका वारदात पासपोर्ट काण्ड यावत कुराहरू पनि त्यहाँभित्र हुने गरे उनीहरू चाहिँ के भने सामान्य बैठकमा समेत नियमानुसार उपस्थित भएर आफ्नो कार्य सम्पादन गर्नुपर्नेमा हाजिर गर्यो भत्ता बुझ्यो हिँड्यो अधिकांश विधेयकहरू कोरम नपुग्नाले असरल नै परे तिनले अहिलेसम्म पनि पूर्णता पाइरहेको स्थिति भएन यी चाहिँ मैले लेख्दा यिनीहरूका आलोचित र विवादित पक्षहरू भए
अब 2064 सालमा संविधान सभाको निर्वाचन भएपछि फेरि 2070 सालमा पनि निर्वाचन भयो यो बीचमा दुईजना सभामुख पनि फेरिनु भयो अब एउटा संसद चलाउने नेतृत्व लिनुभएका सभामुखको भूमिका एउटा ब्यालेन्स मिलेको देख्नुभयो देख्नु भएन
अब सुभाष नेम्बाङको चाहिँ यसको लागि ठुलै नै ख्याति भएर लोकप्रियता पनि हासिल गर्नुभयो त्यसपछि ओनसरी घरतीको पनि मैले लेख्दा जुन लेभलबाट उहाँ आउनुभएको थियो त्यो लेभलको सापेक्षतामा त मैले लेख्दा कमजोर भूमिका होइन तर उहाँ चाहिँ अलिकति कमजोर पृष्ठभूमि शिक्षा अनुभव सबै दृष्टिकोणले कमजोर पृष्ठभूमिबाट आउनुभएको र उहाँ आफ्नो बरकतबाट भन्दा पनि अब पारिवारिक पृष्ठभूमिबाट अलिकति बढी अवसरमा पठाइनु भएको र त्यसको छाया त्यहाँ पर्न गएको भन्ने कतिपय टिप्पणीहरू उहाँको माथि भएको देखियो तर समग्रमा चाहिँ मैले उहाँले खेलेको भूमिका शालीन रह्यो र अपेक्षाकृत राम्रो नै रह्यो भन्ने चाहिँ समष्टिमा
संविधान कार्यान्वयनको क्रममा स्थानीय तहको निर्वाचन भयो अब प्रदेश र सङ्घको निर्वाचनका लागि सम्पूर्ण सांसदहरू तयार अवस्थामा हुनुहुन्छ यसरी हेर्दाखेरि उहाँहरूको यो कार्यकाललाई उपलब्धिपूर्ण मान्न सकिन्छ सकिँदैन
पूर्ण त मान्नै पर्यो किनभने कतिपय विधेयकहरू अहिले पनि असरलै परेको कुरा पारित नभइकन छोडिएको कुरालाई हामीले अघि पनि उल्लेख गर्यौँ त्यसलाई एउटा अपवादको पाटो मान्ने हो भने उहाँहरूले आफ्नो भूमिका र काम सम्पादन गर्नुभएको छ यसको लागि मैले लेख्दा उहाँहरू बधाई पात्र नै
त्यस्तै उहाँहरूले भूमिका निभाउने क्रममा गर्नुभएको कमी कमजोरीहरू चाहिँ के रहे त
एउटा सृजनशील भूमिका खेलिदिनु भएन उहाँहरूको निर्णायक अवस्था त्यहाँ रहेन उहाँहरूले आफ्नो कार्य सम्पादनलाई एउटा उदासीनतापूर्वक हेर्दै भत्ता चाहिँ गर्ने काम त्यो अनुसार नगर्ने यो आलोचनाको पक्ष रह्यो सँगसँगै विदेश भ्रमणमा जोड दिने एनजिओका कार्यक्रमहरूमा सक्रिय हुने पैसामुखी र भत्तामुखी हुने आफ्नो पासपोर्टसम्म दुरुपयोग गर्ने त्यहाँभित्र गएर उम्ने सुत्ने त्यहाँभित्र गएर आफ्नै अफिसका कामहरू हिसाब किताब गर्ने बिल भरपाईहरू फलोअप गर्ने यस्तोसम्म गरेको पनि देखियो उहाँहरूले आफ्नो शालीन व्यक्तित्वलाई पनि त्यहाँ चाहिँ निर्वाह नगरेको करिएको हाँसेको रल्लिएको छिल्लिएको यावत कुराहरू देखिए
रहेका देखेका छन् सुरेन्द्रजी, जुन नेपालको राजनीतिमा नेपालको राज्य सञ्चालन प्रणालीमा देखेका जुन यो कमी कमजोरीहरू विकृतिहरू यहाँले प्रश्नका साथ जे देख्नुभयो त्यो कुरा औल्याउनु भएको छ, यसले हाम्रो नेपाली समाजमा दिने सन्देश के हो?
सन्देश त उदासीनता भएको छ, उहाँहरूलाई हेर्ने दृष्टिकोणमा नेपाली जनताहरूमा एउटा तिक्तता आएको छ, यिनीहरू चाहिँ आफ्नो भूमिका र गरिमालाई निर्वाह गर्न, किनभने त्यो त्यहाँ उहाँ जाने विधि नै गलत थियो, किनभने उहाँहरू एउटा पारिवारिक प्रतिनिधिको रूपमा त्यहाँ गइरहेको हुनुहुन्थ्यो। अब श्रीमान हार्यो, श्रीमती गए, कतिपयले चाहिँ छोरीलाई दाइजो पनि सभासद पद दिए, कतिपयले ती पदहरू किनबेच गरे, यसपछि त उहाँहरूको सन्देश समाजमा त नकारात्मक पर्ने नै हो, मैले त त्यो परेकै पनि छ।
अन्त्यमा अब नेपालको राजनीतिलाई सुधार उन्मुख बनाउनको लागि के भन्न चाहनुहुन्छ?
अब राइट मेन राइट प्लेस, उपयुक्त व्यक्ति उपयुक्त स्थानको अभाव नेपालको राज्य प्रणालीको सबभन्दा कमजोर पक्ष हो। सभासद जस्तो संविधान निर्मात्री निकाय जस्तो चाहिँ उपल्लो र महत्वपूर्ण ठाउँमा पनि पारिवारिकता, नाता, कृपा, पैसा, अब अहिले आएर त डनहरू पनि हाबी हुने यो खालको प्रणाली देखिएको छ। यसलाई रोकेर त्यो चाहिँ सर्वोच्च निकाय हो, त्यो सर्वोच्च निकाय आदर्शको मानक पनि हुन्छ, त्यसबाट राजनीतिले नेतृत्व पनि पाउँछ। त्यहाँ चाहिँ के भने क्षमतावान हैसियत भएका उपयुक्त व्यक्तिहरू पठाउने एउटा तर्फ सोच्न सक्दाखेरि भोलिको लागि मैले लेख्दा राम्रो हुन जान्छ।
इतिहासविद तथा विश्लेषक सुरेन्द्र केसी। अब अर्को सन्दर्भ,
पुर्खादेखि चल्दै आएको आरण पेसा कर्णालीमा पछिल्लो समय बिस्तारै हराउँदै गएको छ। कुटो, कोदालो, हँसिया, बन्चरो जस्ता फलामका विभिन्न सामान बनाउने काम गर्दै आएकाहरू काम अनुसारको दाम नपाएपछि बिस्तारै पेसा छोड्दै जान थालेका छन्। पहिले यस्ता काम गरे बापत अन्न दिने चलन थियो, तर पछिल्लो समय अन्न मात्र होइन पैसा पनि दिने चलन बढ्दै गयो, तर काम अनुसारको ज्याला नपाउने गरेको आरण व्यवसायहरू बताउँछन्। कालीकोट मानमा लामो समयदेखि यो पेसा गर्दै आउनुभएका 44 वर्षीय मोनी कामीले काम अनुसारको ज्याला नपाउँदा पेसाप्रति निराशा बढेको बताउनुभयो।
नेपालगञ्जका साना साना बालबालिकाहरू फर्सीको फुल बिक्री गरेर खर्च जुटाउने गरेका छन्। तरकारी र पकौडाका लागि लोकप्रिय मानिएको फर्सीको फुल नेपालगञ्जको विभिन्न ठाउँमा लगेर बिक्री गर्दै आएको उनीहरू बताउँछन्। फर्सीको फुल बेचेर आमदानी गर्दै आएको नेपालगञ्ज उपमहानगरपालिका 9 खटन पूर्वका सरोज खटिकले बताउनुभयो। घरमा रोपेको फक्रिएको फुल टिपेर होटल र पसलमा एउटा फुललाई 1 रुपियाँमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो।
पौरखी बहुउद्देश्यीय सहकारी संस्थाले आज आफ्नो 11 वार्षिक साधारण सभा मनाएको छ। राष्ट्रिय सहकारी ब्याङ्कका अध्यक्ष रमेश पोखरेलले साधारण सभाको उद्घाटन गर्नुभएको थियो। पश्चिम डायरीमा संविधान निर्माण तथा कार्यान्वयनमा सांसदको भूमिका बारे नागरिक प्रतिक्रिया।
संसदहरूको भूमिका त म खासै केही देखिन, किनभने पछि म स्वार्थ अनुसारको चाहिँ निर्णय गर्ने र अनि त्यसै सभासदहरूलाई फड्के किनारको साथी मात्रै राख्ने काम भएको
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हे श्रेया, के छ तिम्रो खबर?
ठिक छ।
ओ, तिम्रो ड्रेसमा त टोटली चेन्जेस देख्दैछु नि, के हो यसको राज?
न्यू रोडको फान डिफेन्सी कलेक्सनको ड्रेसअप लगाएपछि तिमी पनि चेन्जेस देखिन्छौ।
तिम्रो लुक्स चेन्ज हुनुको कारण फान डिफेन्सी कलेक्सनको पो हो।
पांडेफेन्सी कलेक्शन का विशेषताहरू, विशेष क्वालिटी जस्तै हाम्रो यहाँ कोरियन, थाइल्यान्ड र इन्डोनेशियन कपडाहरू पाउनुका साथै अन्य ब्रान्डेड कम्पनीका लेडिज, जेन्ट्स र बच्चाहरूको कपडाहरू साथै लेडिज ब्याग पनि विशेष छुटमा पाइन्छ।
पांडेफेन्सी कलेक्शन न्यूरोड 2 नेपालगञ्ज, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकको ठिक बीचमा।
सम्पर्क नम्बर 98480-28145 र 98125-71801।
बीर डेंटल
नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामी छाने द्वारा उपचार गरिन्छ।
डाक्टर लामी छाने द्वारा गरिने विशेष उपचारहरू, दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधि द्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ। फोन नम्बर 081-526-375।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा जनरल मेडिसिन जनरल सर्जरी स्त्री तथा प्रसूति रोग बाल रोग हाड जोर्नी तथा नसा रोग एकुपंक्चर फिजियोथेरापी भिडियो एक्सरे क्यान्सर पत्ता लगाउने बायोस्पी एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब आइभीपी युभीपी सहितको एक्सरे एम्बुलेन्स सेवा
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके
फोन नम्बर 081414007 र 98482363989
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्ण सार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी खबर संविधान सभाबाट रूपान्तरित संसदको अवधि आजदेखि सकिँदैछ यसैबीच हामीले संविधान निर्माण तथा कार्यान्वयनमा सांसदको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिहरूको भनाइ सङ्कलन गरेका छौँ सुनौ साथी सम्बुधारूले सङ्कलन गर्नुभएको नागरिक आवाज
रविन्द्र मरासिनी यसमा सांसदहरूको भूमिका त म खासै केही देखिनँ किनभनेपछि जुन निर्णय गर्ने हो शीर्ष तहका नेताहरूले चाहिँ आफ्नो मनोमानी र आफ्नो स्वार्थ अनुसारको चाहिँ निर्णय गर्ने र अनि त्यसपछि सभासदहरूलाई फड्के किनारको साथी मात्रै राख्ने काम भएको छ जस्तै अहिले चाहिँ सरकार निर्माणको कुराहरूमा भयो जस्तै मन्त्रीमण्डल विस्तारमा भयो खालि शीर्ष नेताहरूको चाहिँ आफ्नो मोनोपोली भएको देखिन्छ
कृष्ण प्रसाद शर्मा अब संविधान बनेर कार्यान्वयनमा लाग्यो अब त्यसको लागि चाहिँ यसलाई चाहिँ अब एउटा सफल भन्नै पर्छ उनीहरूले गर्नुपर्ने काम आजभन्दा केही समय पहिले गरेर यो देश चाहिँ अझ विकासको आधारमा अझ अगाडि जानुपर्ने थियो त्यो भएन भनौँ तैपनि अब उनीहरूको कार्यकाललाई चाहिँ राम्रै भनेर चाहिँ भन्नुपर्ने हुन्छ
म तारा खत्री रोका जिम्मेवारी बहन गर्न त कसैले पनि सक्नु नै भएको छैन तर पनि अब त्यो समयको बावजुद पनि होला होइन जो जनताले अपेक्षा गरेको चाहिँ कुनै पनि कामहरू उहाँहरूले पुरा गर्न सक्नु भएको अवस्था देखिँदैन यो भनौँ न जस्तै अब धर्म निरपेक्ष भनेर लेख्न चाहिँ जरुरी थिएन
म प्रभात ठकुरी हतार हतारको संविधान बन्यो त्यो भूमिका जो निर्वाह हुनुपर्ने यो तल्लो तहको समुदायको कुराहरू चाहिँ भोइसहरू जानु पर्ने अथवा जनताले चाहेका थिए देशको जनताले चाहिँ त्यो आएन ती कुराहरू चाहिँ जस्तै थ्रेस होल्डका कुराहरू थिए होइन यी आदि कुराहरूलाई चाहिँ पनि मिसाइदिएर ल्याइदिनु पर्थ्यो त्यो चाहिँ नआएको हुँदाखेरि रोल पूर्ण रूपेण रोल त भएन तर संविधानको बनाउनेमा चाहिँ रोल चाहिँ रह्यो
म दीपक भण्डारी कतिपय अवस्थामा हरेक भूमिकाहरू सकारात्मक नकारात्मक दुवै खालका देखिएका थिए जसरी हुन्छ देशमा संविधान जारी गर्नुपर्छ भन्ने एक किसिमको भाव उहाँहरूको व्यक्त हुन्थ्यो त्यो चाहिँ एकदम सकारात्मक हो र आफ्नो अनुकूल किसिमले संविधानमा आफ्ना विचारहरू व्यक्त गर्नुहुन्थ्यो त्यो चाहिँ जनताहरूलाई भन्दा पनि राजनीतिक शासन गर्नेहरूका लागि उहाँहरूको भूमिका देखियो
उर्दू साहित्यकारको संगठन गुलजारे अदब बाँकेले आज नेपालगञ्जको महेन्द्र पुस्तकालयमा मासिक गजल गोष्ठी गरेको छ गुलजारे अदबले हरेक महिनाको अन्तिम शनिबारका दिन गर्दै आइरहेको गजल गोष्ठी अन्तर्गत नेपालगञ्जको महेन्द्र पुस्तकालयमा आज कार्यक्रम गरेको हो बाँके जिल्ला अदालतका पूर्व शाखा अधिकृत मौलाना नूर आलम मिक रानीको अध्यक्षतामा भएको कार्यक्रममा अवधि सांस्कृतिक विकास परिषदका अध्यक्ष सचिदानन्द चौबे उर्दू साहित्यकार तथा गुलजारे अदबका अध्यक्ष अब्दुल लतिफ सौक अशफाक रसुल हासमी सैयद नेपाली युसुफ आरफी मोहम्मद अमिन ख्याली अवधि सांस्कृतिक प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष विष्णुलाल कुमार र अपेक्षा सिंह लगायतले आआफ्ना शेरवाचन गर्नुभएको सचिव मोहम्मद मुस्तफा अहसन कुरैसीले बताउनुभयो
रुल्पाको एक विद्यालयले गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयको शैक्षिक सुधारको अभियान थालनी गरेको छ पश्चिम रुल्पाको सुकीदह गाउँपालिकामा रहेको सिद्धार्थ मावि घोप्टेउडा र जिना वाङले गाउँपालिकाभित्र रहेका 39 सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने उद्देश्यले 3 दिने शैक्षिक सुधार कार्यशाला आयोजना गरेको छ ती सामुदायिक विद्यालयबाट 2-2 शिक्षकको सहभागितामा गोष्ठी सञ्चालन भएको हो
औलोको उच्च जोखिममा रहेका कञ्चनपुरका 8 स्थानीय तहका 38 वडाका बासिन्दालाई 96,771 किटनाशक झुल निशुल्क वितरण गरिएको छ। स्वास्थ्य मन्त्रालयको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ग्लोबल फन्ड र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा ग्रामीण विकास आधार संस्थाले झुल वितरण गरेको हो। संस्थाका कार्यक्रम संयोजक रविन्द्र यादवले बताउनुभयो।
पश्चिम डायरीमा अब नागरिक मत। दलहरू बीचको पछिल्लो ध्रुवीकरण बारेको प्रतिक्रियाका विषयमा यो साताको नागरिक मत केन्द्रित छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 1 रमेश कुमार अर्यालको विचार।
अब दलहरूको साँडगाँठका विषयमा अब आगामी आसन्न निर्वाचनलाई दृष्टिगत गरी त्यो निर्वाचनमा आफ्नो सिट सुरक्षित र आफ्नो पार्टीको अस्तित्व स्थापित गर्नको लागि नितान्त स्वार्थ प्रेरितले गठबन्धन भएको जस्तो लाग्छ। अब यो दलहरूको जुन दुई खेमामा ध्रुवीकरण जुन भएको छ, वाम गठबन्धन र प्रजातान्त्रिकरण, यसले एउटा मुलुकलाई एउटा दुर्भाग्य हो। नेपाली जनतालाई एउटा विभाजन गर्ने र नेपाली जनतालाई विभाजन गरेर यो मुलुकलाई नै एउटा विषम परिस्थिति निर्माण हुने अवस्थाको सिर्जना हुन्छ भन्ने मलाई आशंका लागिरहेको छ। अब नेपाली जनताले पटक पटकको निर्वाचन र अहिलेका प्रमुख दल बनाउँदाखेरिका क्रियाकलाप, उनका चरित्र, उनले मुलुकमा गरेका काम कारवाहीलाई हेरेकै छन्, जनताले बुझेकै छन्। नेपाली जनता सचेत छ। अवश्य पनि नेपाली जनताले राष्ट्रप्रेमी, देशभक्त र यो जनताको उत्थान गर्नेको पहिचान गरी मत खसाल्छन् भन्ने मेरो एउटा विश्वास छ।
यिनै खबरसँगै पश्चिम डायरी सकियो। पश्चिम डायरीमा आज हामीले कस्तो रह्यो व्यवस्थापिका संसदको कार्यकाल र संविधान निर्माण तथा कार्यान्वयनमा सांसदको भूमिकाबारे नागरिक प्रतिक्रिया लगायतका सामग्री सुनायौं। विदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
मन्त्री परिषद विस्तारले निर्वाचनलाई असर नगर्ने निर्वाचन आयोगको भनाई। व्यवस्थापिका संसदको समय अवधि राति 12 सकिँदै।
खुला सिमानाका कारण बाँकेमा स्वच्छ दूध बिक्री वितरणमा समस्या। मापदण्ड अनुसार व्यवसाय सञ्चालनको व्यवस्था मिलाउन विक्रेताको माग।
पुर्खादेखि चल्दै आएको आरएन पेसा कर्णालीमा पछिल्लो समय हराउँदै। जाजरको डोल्पा सडक खण्डको वैरी तालमा पुल निर्माण नहुँदा समस्या।
र निर्वाचनमा पत्रकार आचार संहिता बारे नेपालगञ्जमा अन्तर्क्रिया सम्पन्न। कैलालीमा 1,000 एचआईभी विरुद्ध औषधि खाँदै। अवस्था पश्चिम डायरीका प्राविधिक सहयोगी देवसँगै लक्ष्मी र म सावित्री बिदा हुन्छौँ। तपाईँ कृष्ण सार एफएमको साथमा रहनुहोला। नमस्कार।